यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। सरकारले विक्रम सम्वत 2062 सालपछि सार्वजनिक पद धारण गरेका राजनैतिक दलका नेता तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषदको बैठकले 2062-63 सालदेखि 2082-83 सालसम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनैतिक पदाधिकारी एवं उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरणको संकलन एवं छानबिन गर्न सम्पत्ति जाँचबुझ छानबिन गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गरेको हो। आयोगका सदस्यहरूमा पूर्व न्यायाधीशहरू चण्डीराज ढकाल, पुरूषोत्तम पराजुली, त्यसै गरी पूर्व प्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल रहनु भएको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। बैठकले जेएनजी आन्दोलनका घटना जाँचबुझ गर्न गठित कार्की आयोगले सुरक्षा संयन्त्रको हकमा गरेको सिफारिशको अध्ययन गरी प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्व न्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा अर्को एक समिति गठन गरेको पनि सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले जानकारी दिनुभयो। बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप कोषमा स्विस सरकारबाट प्राप्त हुने स्विस फ्रेङ्क 1 मिलियन बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। त्यसै गरी संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्बन्धी राष्ट्रिय मापदण्ड 2082 स्वीकृत गर्ने, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व तेस्रो संशोधन नियमावली 2082 स्वीकृत गर्ने लगायतका निर्णयहरू भएको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्नुहुने समानुपातिक सांसदहरूसँग राष्ट्रिय गौरवका आयोजना एवं राजनैतिक महत्वका कार्यक्रमहरू प्रभावकारी रूपमा अघि बढ़ाउने विषयमा हिजो छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा समानुपातिक सांसदहरूले आआफ्ना क्षेत्र र समुदायका समस्या एवं समाधानबारे प्रधानमन्त्री शाह समक्ष धारणा राख्नुभयो। सांसदहरूले आआफ्नो क्षेत्रको विकासलाई प्रभावकारी रूपमा अघि बढ़ाउन आवश्यक कार्यनीति, कार्यक्रम एवं अवरूद्ध आयोजनाहरू अघि बढ़ाउने विषयमा धारणा राख्नुभयो। सांसदहरूले दीर्घकालीन विकासका लागि सार्वजनिक गरिएको राष्ट्रिय प्रतिबद्धता पत्रमा उल्लेख गरिएको साझा प्रतिबद्धता कार्यान्वयन गर्न स्रोत सुनिश्चित गरी कार्य सम्पादनको समय सीमा समेत निर्धारण गर्नुपर्ने सुझाव दिनुभयो। सांसदहरूले शैक्षिक संस्थाहरूमा नैतिक शिक्षालाई प्रोत्साहन गर्नुपर्ने, प्रदूषण नियन्त्रणका लागि आवश्यक नीति निर्माण गर्नुपर्ने लगायतका विषयमा प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराउनुभयो। छलफलपछि प्रधानमन्त्री शाहले समानुपातिक सांसदहरूलाई कुनै एउटा क्षेत्र विशेषमा मात्र सीमित नरही देशभरका उत्पीड़ित एवं पछि पारिएकाहरूको सच्चा पहरेदारका रूपमा काम गर्न आग्रह गर्नुभयो। उहाँले समानुपातिक सांसदहरूको भूमिकालाई राष्ट्रिय मूलधार र समुदायको सेतुका रूपमा आफूले लिएको बताउनुभयो। प्रधानमन्त्री शाहले प्रत्यक्ष निर्वाचित सांसद एउटा क्षेत्रमा बाँधिएको हुने भए पनि समानुपातिक सांसदहरू देशभरका आफ्ना क्षेत्रका लागि आशाको केन्द्र हुनुपर्नेमा जोड़ दिनुभयो। छलफलका क्रममा केही सांसदले प्रत्यक्ष र समानुपातिक बीच भेदभाव हुने गरेको गुनासो गर्नुभयो। त्यसक्रममा प्रधानमन्त्री शाहले आगामी 5 वर्षसम्म निरन्तर सहकार्यको प्रतिबद्धता व्यक्त गर्दै समस्या समाधानमा प्रविधिको प्रयोगमा जोड़ दिनुपर्ने बताउनुभयो। प्रधानमन्त्री शाहले छलफलमा उठेका तत्कालीन विषयहरूलाई सम्बोधन गर्ने सन्दर्भमा फलोअप गरिने र आगामी दिनहरूमा आवश्यक सुझाव एवं समन्वयका लागि डिजिटल माध्यमबाट सधैँ खुला रहने जानकारी दिनुभयो। समानुपातिक प्रणालीले संसदलाई पूर्ण समावेशी बनाउनुपर्नेमा जोड़ दिनुहुँदै प्रधानमन्त्री शाहले सांसदलाई कानून निर्माण र संसदीय समन्वयमा निर्धक्क भई प्रभावकारी रूपमा भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो। देशको समग्र आर्थिक अवस्थाबारे बुझ्न तथा विकासका योजना तर्जुमा गर्न आवश्यक पर्ने विस्तृत विवरण संकलनका लागि दोस्रो राष्ट्रिय आर्थिक गणना शुरू भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो पत्रकार सम्मेलन गरी देशभर 84 स्थानमा जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरी तथ्याङ्क संकलन भइरहेको जानकारी दिएको छ। कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेले उद्योग, व्यापार, सेवा, निजी व्यवसाय, सहकारी तथा सार्वजनिक संस्थानहरूको संख्या, वितरण, रोजगारी, उत्पादन तथा सेवा प्रवाह सम्बन्धी विस्तृत विवरण संकलन गरिने जानकारी दिनुभयो। उद्यमी, व्यवसायी, सेवा प्रदायक तथा संघ संस्थालाई सत्य, पूर्ण र विश्वसनीय विवरण उपलब्ध गराउन पनि राष्ट्रिय तथ्याङ्क कार्यालयले आग्रह गरेको छ। गणनामा देशको अर्थतन्त्रको आकार तय गर्ने प्रयोजनका लागि समग्र आर्थिक क्रियाकलापहरूलाई अन्तर्राष्ट्रिय औद्योगिक वर्गीकरण अनुसार 21 भागमा वर्गीकरण गरिएको मध्ये 18 क्षेत्रको आधारभूत विवरण संकलन गरिने जानकारी दिइएको छ। गणना कार्यमा यसलाई फेरि सुन्नुहोला। गणना कार्यमा 4,433 जना तालिमप्राप्त गणक एवं सुपरिवेक्षक असार 7 गतेसम्म तथ्याङ्क संकलनका लागि परिचालित हुनेछन्। सभामुख डोलप्रसाद अर्यालले आरोग्य अभियानले विश्वमा बढ़दो द्वन्द्व जलवायु संकट र मानसिक तनाव कम गरी मानवताको भावना स्थापना गर्न मद्दत पुर्याउने बताउनु भएको छ। अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा सैनिक मंच टुडीखेलमा हिजो आयोजित कार्यक्रममा सभामुख अर्यालले आरोग्य केवल रोग नहुनु मात्र नभई शारीरिक मानसिक सामाजिक एवं भावनात्मक सन्तुलनको समग्र अवस्था रहेकाले विश्वव्यापी प्राथमिकताका साथमा यसलाई स्थापित गर्नुपर्नेमा जोड़ दिनुभयो। सभामुख अर्यालले नेपालको हिमाल सांस्कृतिक विविधता आध्यात्मिक परम्परा र प्राकृतिक सम्पदाको उचित प्रचार प्रसार गरी नेपाललाई आरोग्य पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्न सकिने बताउनुभयो। कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले आरोग्यलाई जीवनशैलीसँग जोड्दै नेपालले विश्वलाई नयाँ मार्गदर्शन दिन सक्नुपर्ने बताउनुभयो। प्रतिनिधि सभा अन्तर्गतका विषयगत समितिहरूको सभापतिको निर्वाचन भोलि हुने भएको छ। भोलि शुक्रबार अपरान्ह 1 बजे बस्ने सम्बन्धित समितिको बैठकमा प्रस्तावकले प्रस्ताव गर्ने समर्थकले विभिन्न प्रस्तावको समर्थन गर्ने र प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची तय गरिएको प्रतिनिधि सभा सचिवालयले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहलाई टाइम म्यागजिनले सन् 2026 लागि सार्वजनिक गरेको विश्वका 100 प्रभावशाली व्यक्तिको सूचीमा समावेश गरेको छ। म्यागजिनले प्रधानमन्त्री शाहलाई पूर्व हिपहप कलाकारदेखि नेपालको सबैभन्दा कान्छा प्रधानमन्त्री समेत भएको उल्लेख गर्दै उहाँको यात्राबारे चर्चा गरेको छ। दक्षिण एसियाली राजनीतिमा उहाँको प्रवेशले नयाँ तरंग ल्याउने व्यक्तिका रूपमा उहाँलाई चित्रण गरेको टाइम म्यागजिनले उल्लेख गरेको छ। प्रधानमन्त्री शाहको उदय नयाँ पुस्ताको समर्थन र पुराना राजनीतिक दल एवं संरचनाहरूप्रतिको असन्तुष्टिको परिणाम भएको टाइम म्यागजिनले उल्लेख गरेको छ। मध्यपूर्वमा द्वन्द्वका क्रममा इरानमा पक्राउ परेका एकजना नेपाली नागरिक अमृत झा रिहा हुनुभएको छ। चैत्रको पहिलो साता इरानको हुर्मुज क्षेत्रबाट इरानी सेनाको कब्जामा पर्नुभएका उहाँ हिजो रिहा हुनुभएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। परराष्ट्र मन्त्री शिशिर खनालका अनुसार झा इरानमा रहेको नेपाली अवैतनिक महावाणिज्य दूतावास एवं कतारस्थित नेपाली दूतावासको सम्पर्कमा हुनुहुन्छ। नेपाली अधिकारीको टोली उहाँलाई इरानबाट बाहिर ल्याउने कामका लागि सक्रिय रहेको मन्त्री खनालले जानकारी दिनुभएको छ। देशका 753 स्थानीय तहले विभिन्न कार्यक्रमका साथ व्यक्तिगत घटना दर्ता सप्ताह हिजोदेखि शुरू गरेको छ। राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागको आग्रह बमोजिम नागरिक स्तरमा व्यक्तिगत घटना दर्ता सम्बन्धी जनचेतना वृद्धि गर्ने उद्देश्यले देशभर सप्ताह शुरू भएको हो। सबै स्थानीय तहले विद्यालय तथा स्थानीय संघ संस्थाले व्यक्तिगत घटना दर्ताको महत्वबारे सचेतना वृद्धि एवं विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको जनाएका छन्। गण्डकी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूले हिजो पद तथा गोपनीयताको शपथ लिनुभएको छ। प्रदेश प्रमुखको कार्यालयद्वारा आयोजित समारोहमा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराउनुभयो। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले नेपाली कांग्रेस र नेकपा एमालेबाट नयाँ मन्त्रीहरू नियुक्त गर्नुभएको थियो। नियुक्त हुने मन्त्रीहरूमा नेपाली कांग्रेसका तर्फबाट जीत शेरचन अर्थमन्त्री नन्द प्रसाद नेउपाने ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री नम्डु गुरूङ सामाजिक विकास युवा तथा खेलकुद मन्त्री र रेखा गुरूङ वन तथा वातावरण मन्त्री हुनुभएको छ। त्यसैगरी एमालेका तर्फबाट गोविन्द बहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात यशोदा रिमाल उद्योग तथा पर्यटन लक्ष्मण पाण्डे कृषि भूमि व्यवस्था र सहकारी तथा भीम कार्की स्वास्थ्य मन्त्री नियुक्त हुनुभएको छ। परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि जर्मनीका राजदूत उडो उजेन भोजले हिजो भेटवार्ता गर्नुभएको छ। उहाँहरूबीच भएको भेटमा नेपाल र जर्मनी सम्बन्धका विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग हिजै नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। उहाँहरूबीचको भेटमा द्विपक्षीय विविध विषयमा छलफल भएको शिक्षा मन्त्रालयले जनाएको छ। सेवा प्रभावलाई प्रभावकारी बनाउने उद्देश्यले संचार तथा सूचना प्रविधि मन्त्रालयले आचार संहिता लागू गरेको छ। मन्त्रालय तथा मातहतका निकायमा कार्यरत कर्मचारीहरूलाई लागू गरिएको नयाँ व्यवस्था अनुसार कुनै पनि काम कर्मचारीको डेस्क वा प्रणालीमा आएपछि सोही दिन त्यस दिन सम्भव नभएमा अर्को दिन अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने उल्लेख गरिएको छ। मन्त्रालयका सहसचिव सुभाष चन्द्र शिवाकोटीका अनुसार कर्मचारीलाई सुम्पिएको जिम्मेवारी छिटो र गुणस्तरीय ढंगले सम्पन्न गर्न पछिल्लो व्यवस्थाले जवाबदेही बनाउनेछ। नयाँ नीति अनुसार तोकिएको समयभित्र काम सम्पन्न हुन नसकेका कारण सम्बन्धित कर्मचारीले आफ्नो सुपरिवेक्षकलाई जानकारी गराउनुपर्नेछ। संचार तथा सूचना प्रविधि मन्त्रालयले शोध साधनको प्रयोगमा मितव्ययता अपनाउन पनि मातहतका निकायलाई निर्देश गरेको छ। अनलाइन सट्टेबाजीसँग सम्बन्धित 10,000 भन्दा बढ़ी एप्लिकेशन र वेबसाइट बन्द गरिएको नेपाल दूरसंचार प्राधिकरणले जनाएको छ। प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार अवैध रूपमा सञ्चालनमा रहेका सट्टेबाजी सम्बन्धी एप तथा वेबसाइटहरू पहिचान गरी बन्द गरिएको हो। नेपाली कांग्रेसले पार्टीका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई 7 दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। पार्टीको अनुशासन समितिको हिजो बसेको बैठकले पार्टीको लेटर प्याड मार्फत आफूसँग नभएको जिम्मेवारी प्रयोग गरी नेता खड्काले चैत्र 30 गते विधान विपरीत काम गरेको भनिएको छ। पूर्व कार्यवाहक सभापति खड्काले भने आफूहरूले अवैध मानेको कार्य समितिले सोधेको स्पष्टीकरणको कुनै औचित्य नरहेको प्रतिक्रिया दिनुभएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव वैकुण्ठ अधिकारी सहित 16 जना विरूद्ध मुद्दा दायर गरेको छ। आयोगले आर्थिक वर्ष 2076-77 रूपन्देहीको सम्मरीमाई गाउँपालिका वडा नम्बर 4 सिद्धनाथ स्थित शीत भण्डार निर्माण योजनामा प्रचलित कानून विपरीत सम्झौता गरी कार्य नै पूरा नगरी भुक्तानी दिएको आरोपमा तत्कालीन सचिव अधिकारी सहित वरिष्ठ कृषि विकास अधिकृत श्रीधर गेवाली, कृषि प्रसार अधिकृत मुकेश रामजाली नेपाली, लेखा अधिकृत लक्ष्मण पौडेल सहित विभिन्न सहकारी संस्थाका पदाधिकारी र व्यवस्थापक गरी 16 जना विरूद्ध विशेष अदालत काठमाडौँमा हिजो मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जारी गर्नुभएको विज्ञप्तीमा उल्लेख छ। लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको संरक्षणका लागि चेतना वृद्धि गर्ने उद्देश्यले हिजोदेखि वन्यजन्तु सप्ताह शुरू गरिएको छ। हिमाली जैविक विविधताको धरोहर मानिएको लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय रसुवाले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमले संरक्षणप्रति समुदाय स्तरमा चेतना वृद्धि गर्ने लक्ष्य लिइएको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले गइराति 12 बजेदेखि लागू हुने गरी डिजेल, मटीतेल र हवाई इन्धनमा आन्तरिकतर्फ मूल्य वृद्धि गरिएको जनाएको छ। डिजेल मटीतेलमा प्रति लिटर 30 रूपियाँ र हवाई इन्धनमा प्रति लिटर 5 रूपियाँ वृद्धि गरिएको छ। र जुम्लामा 52 हेक्टर क्षेत्रफलमा उच्च घनत्व भएको फुजी जातको स्याउको खेती भइरहेको छ। त्यहाँका 8 वटा स्थानीय तहमा लगाइएको 52 हेक्टर क्षेत्रफलमध्ये 40 हेक्टरमा स्याउले फल दिन थालिसकेको कृषि विकास कार्यालयका प्रमुख राम भक्त अधिकारीले जानकारी दिनुभयो। बिहान 6 बजेको समाचार सकियो, अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।